Bismillahirrahmanirrahim. Bismillahirrahmanirrahim. Surah Toba ki 24 ayat hum kar chuke the aur ye 10th para chal raha hai. Ye 25th ayat se aage samajhne ki koshish karenge. Isse pehle ki main Quran ka text padh ke tarjuma tafsir karun, iska thoda sa background pehli do ayat jo aa rahi hain. یہ ہے کہ فتح مکہ کے بعد 8 ہجری میں فتح مکہ ہوئی اور فتح مکہ کے بعد حنین کے مقام پر کچھ مسلمانوں کے دشمن جمع ہونے لگے مسلمانوں پر حملہ کرنے کے لیے. یعنی یہ حنین جو ہے کچھ کعبہ شریف سے 25 کلومیٹر کے فاصلے پہ تھا. تو رسول اللہ صلی اللہ علیہ وسلم جو ہے 12,000 کی فوج لے کے ان کا مقابلہ کرنے کے لیے نکلے. اتنی بڑی تعداد مسلمانوں کی کسی جنگ میں اب تک نہیں آئی تھی. ویسے تبوک کا واقعہ آ رہا ہے, وہاں 30,000 ہو گئے تھے. 12,000 کی فوج لے کے نکلے. تو اب یہاں جو واقعات میں بات آتی کہ مسلمانوں کی طبیعت میں کچھ فخر کی کیفیت پیدا ہو گئی تھی کہ آج ہم 12,000 ہیں. ہمارا نمبر بھائی 313 تھے, 1,950 کو ہرائے, اور 700 تھے 3,000 کے لشکر کو جو ہے ہرائے. شروع میں جنگ خندق ہوئی, اس میں تمام گھیر لیے تھے چاروں طرف سے آ کے. تقریباً 10-12,000 کی فوج کافروں کی گھیر لی تھی. تو اللہ تعالیٰ کی مدد آ گئی اور ہوا, طوفانی ہوا چلی, ان کے ڈیرے اڑ گئے, برتن اڑ گئے ان کے, واپس جانا پڑا. تو اب فتح مکہ ہو گیا. تو اب ذرا تھوڑی سی کیفیت ایسی ہو گئی کہ ہمارا بھی نمبر زیادہ ہے. تو اللہ تعالیٰ یہ بتانا چاہ رہے تھے کہ دیکھو نمبر سے کچھ بھی نہیں ہوتا, ہماری مدد جس کے ساتھ ہوتی ہے وہ جیتتا ہے. تو ہوا یہ کہ وہ بڑے اچھے تیر انداز تھے حنین میں, جو حملہ کرنے جو ٹرائبز آئے تھے, بڑے اچھے تیر انداز تھے. تو وہ اس بری طریقے سے تیر چلائے ہیں کہ پوری 12,000 کی فوج منتشر ہو گئی, پوری ادھر ادھر ڈسپرس ہو گئی, پھیل گئی پوری. کچھ ہی لوگ جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ تھے. 12,000 کی فوج جو ہے ادھر ادھر ہو, وہ ایسے مقامات لے کے تیر چلانے لگے کہ یہ حالت ہو گئی. پھر اس کے بعد میں ان کو آواز دی گئی, وہ جمع ہوئے, اور پھر فائنلی جو ہے حنین کی جنگ مسلمانوں کے حق میں ہوئی, مسلمانوں کو فتح ہوئی. تو یہاں یہ بتانا ہے کہ دیکھو لوگوں کی اسٹرینتھ پہ یار اپنے ہتھیار پہ جو ہے بھروسہ مت کرو, بھروسہ اللہ پہ ہونا ہے. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. لقد نصرکم اللہ فی مواطن کثیرہ. بے شک اللہ تعالیٰ نے تم کو کئی جنگ کے موقعوں پر مدد کی. تمہاری جنگ مدد بدر میں کی, احد میں کی, خندق میں کی, اب یہاں حنین کی بھی بات آگے آ رہی. وہ یوم حنین اذا اعجبتکم کثرتکم فلم تغنی انکم شیئا. لیکن حنین کے دن تمہاری کثرت جو ہے تم کو بہت اچھی معلوم ہونے لگی. عجیب ہمارے پاس عربی میں, اردو میں عجیب کا مطلب کچھ عجیب رہتا, یعنی یو آر ونڈرنگ ایٹ اٹ. بڑی اچھی معلوم ہو رہی تھی کہ جو ہے 12,000 کی فوج ہے, لیکن یہ فلم تغنی انکم شیئا, لیکن یہ تمہارے کسی کام نہیں آئی, کسی کام نہیں آئی. پورے 12,000 کے 12,000 بھاگ جانا پڑا, ایسی زبردست تیر اندازی ہوئی. وزاغت علیکم الارض بما رحبت, اور زمین تم پہ وسیع ہونے کے باوجود, پھیلی ہوئی ہونے کے باوجود زمین تنگ ہو گئی. زمین تنگ ہونے کا مطلب کیا ہوا کہ ایسا معلوم ہوا کہ چو طرف سے گھرے گئے ہیں, بھاگنے کو جگہ ہی نہیں ہے, جگہ نہیں ہے, ہر طرف سے تیروں کی بارش ہو رہی ہے, بھاگنے کو جگہ نہیں ہے, ایسی کیفیت ہو گئی. یہ کیفیت کیوں ہوئی کہ تم وہ 12,000 پہ فخر کر رہے تھے, تمہارا بھروسہ اللہ سے ہٹ گیا تھا, اور یہ صحابہ کے ساتھ, یہ رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ کے صحابہ کی کیفیت ہے, ہم لوگوں کا تو کیا ہوتا نہیں معلوم تھا. تو پھر فرما رہے ہیں کہ ثم ولیتم مدبرین, اور تم جو ہے پیٹ پلٹا کے بھاگ گئے, پورے کے پورے جو ہے پیٹ پلٹا کے بھاگ گئے تھوڑے لوگوں کے علاوہ. اب اس کے بعد میں جو ہے کیا ہوا, ثم انزل اللہ سکینتہ علی رسولہ ولی المومنین, और फिर उसके बाद में अल्लाह ताला ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर और मोमिनीन पर सकीनत नाजिल की, सुकून नाजिल किया। जैसा हम जंगे बदर में देखे कि अल्लाह ताला ने फरिश्तों से कहा कि इनके उंगलियों पे मारो, हाथों के पैरों पे, ताकि तलवारी ढीली हो जाए और मैं इनके दिलों में रोब डाल दूंगा। तो रोब डालना, सुकून देना, ये बात समझ में आना है कि अल्लाह ताला की तरफ से। आप 25 सुकून की कैफियतें करिए, कुछ नहीं होता जब तक कि अल्लाह ताला सुकून न देना चाहे, सुकून नहीं मिलता। तो परेशान हो गए थे, यानी इतनी बड़ी फौज इधर उधर होगी, थोड़ी सी आप अपने आप को उसमें इन्वॉल्व करके इमेजिन करिए, परेशान हो गए थे कि आखिर क्या हो रहा है। तो अल्लाह ताला ने पहले सुकून नाजिल किया, वह अंजला जुनूदल लम्च तरोहा, और फिर ऐसी फौजें नाजिल की जिसको तुम देख नहीं सकते थे। जैसा बदर में फरिश्तों की फौज नाजिल हुई थी, इसी तरह से यहां भी फरिश्तों की फौज नाजिल हुई। हो सकता है वहां जो उनको हुक्म मिला था, यहां भी वही हुक्म मिला। तो फाइनली जो है सहाबा को जीत हुई। वह अज़बल लज़ीना कफरू, और जो लोग कुफर करते थे उनको अल्लाह ताला ने अजाब दिया। ज़ालिका जज़ाल काफिरीन, और ये जो है कुफर करने वालों की अल्लाह को, कुरान को, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को, और आपके फरिश्तों को क़यामत के बाद जी उठने के हिसाब किताब को, तकदीर को, ये तमाम चीज़ों का जो इनकार करते हैं वही काफिर है, या इनमें से कोई चीज का भी इनकार करते हैं तो वो भी कुफर के डेफिनेशन में आ जाते हैं। तो इस तरह अल्लाह ताला काफिरों को सजा देता है। सुम्मा यतूबुल्लाहु मिन बादि ज़ालिका अला मन यशा वल्लाहु गफूरुर रहीम, फिर इसके बाद में अल्लाह ताला जिसके तरफ चाहता है, तौबा का मतलब यहाँ क्या है, रहमत से पलटता। देखिए हमारा तौबा क्या है, गलत रास्ते पे जाते हुए सीधे रास्ते की तरफ आना। अल्लाह ताला तवाबुर रहीम किस तरीके से हैं कि उन्होंने कुछ देर के लिए रहमत उठा ली थी, आपने तौबा की तो रहमत वापस हो गई। तो इस तरीके से अल्लाह ताला इनको बावजूद ये तमाम चीजों के, इन पे रहमत की नजर से अल्लाह ताला पलटा। तो हो सकता है इनमें से कई लोग जो है फिर इस्लाम कबूल करें, और क्यों, ये इसलिए किया कि अल्लाह ताला गफूर हैं, गुनाहों से बचाते हैं, गुनाहों की सजा से बचाते हैं, और रहम करने वाले हैं। या अय्युहल लज़ीना आमनू इन्नमल मुशरिकीन नजसु फला यखरबुल मस्जिदिल हराम बाद आमिहिम हाजा, ए वो लोगों जो ईमान लाए हो, ये मुशरिक जो हैं, ये मक्के मौजमा के मुशरिकों की बात हो रही है, ये नजिस हैं, ये नापाक हैं, तो इस साल के बाद ये मस्जिद हराम यानी काबे शरीफ में ये करीब भी ना आए। वला यखरबु, करीब भी ना आए, ये अल्लाह ताला का हुक्म हो गया। अल्लाह का फजल है कि 1450 साल हो गए हैं, अब तक ऐसी कभी नौबत अल्लाह के फजल से नहीं आई। तो जो है काबे शरीफ जो है मुशरिकों की इस बुतपरस्ती वगैरह की गिलाजत से जो है महफूज रहा है। वह इन खिफ्तुम अलैकन फसौफा युग्नीकुम अल्लाह बिफज़लिही इन यशा, और अगर तुमको ये मुशरिकीन निकल जाने की वजह से व्यापार में कमी का, मुफलिसी का डर है, तो बेशक अल्लाह ताला अगर वो चाहे तो तुमको माला माल कर देगा। अब ये देखिए, जो जो मक्के मुजम्मा को उमरा के लिए, हज के लिए गए हैं, लाखों, आजकल तो पहले हज की तो बात छोड़िए, उमरा में भी रोज लाखों लोग आते हैं, और इतनी गिजा है, इतनी इफरात है फलों की कि समझ में नहीं आता कि किधर से चले आ रहे थे। ये कुरान है, 1400 बरस पहले इसका वायदा था कि कहीं तुम डरोगे कि भाई ये मुशरिकों से यहां से निकाल दोगे तो फिर हमारा व्यापार खराब हो जाएगा, तो मत डरो। जिसको चाहता है अल्लाह ताला गनी कर देता है, माला माल कर देता है। तो हर तरफ से जो है फल चले आते हैं, गिजा चले आती है, कैसे कैसे लोग आते हैं, अपने पूरे टेस्ट के खाने वहां मिलते हैं, हज के पीरियड में भी मिलते हैं, उमरा के पीरियड में भी मिलते हैं। तो अल्लाह ताला जिसको चाहता है माला माल कर देता है। इन अल्लाह अलीमुन हकीम, और बेशक अल्लाह ताला इल्म रखता है कि किसको क्या देना है, और हिकमत रखता है, दानाई है, विजडम है, और फिर वो दानाई और विजडम की बुनियाद पे अल्लाह ताला फैसले करते हैं, और अल्लाह ताला के फैसलों में इस्तेहकाम है। यह है काफ मीम के मादे में पूरा आता है। फॉर्मने से अल्लाह ताला जब कोई हुक्म देते हैं, कोई फैसला करते हैं, तो अल्लाह ताला के फैसले को तो कोई टाल नहीं सकता। अब ये बात पीछे आ रही है, हुनैन का फैसला हो गया था कि मुसलमान पहले हारेंगे फिर जीतेंगे, कुछ नहीं कर सके, 12,000 की फौज कुछ नहीं कर सकी। फिर उसके बाद में जब अल्लाह ताला का फैसला आया कि मुसलमानों की मदद होगी, तो फरिश्ते नाजिल हुए, और जो है उसके बाद में जो है हुनैन में उन लोगों को हारना पड़ा। तो ये देखिए, इतने चलते चलते हम ये सोचना है कि ये आज भी हमारे से हो सकता है, अगर हमको तेदाद पे फखर है तो मार खा ही रहे हैं। 6 बिलियन के पॉपुलेशन में 1.2 बिलियन मुसलमान हैं इस वक्त इंडिया दुनिया में, मगर आप देख लिए अखबारों में, टीवी न्यूज में, हर जगह देख लीजिए कि हमारा क्या मुकाम है। इस वास्ते कि हम समझ रहे हैं कि हम तेदाद में ज्यादा हैं तो बहुत बड़ी बात है, लेकिन कुचल के फेंक दे रहे हैं। यानी हर आदमी जिसको गुस्सा आता हमको आके मार लेता, मगर हम कुछ नहीं कर सकते। ऐसी हाल जिस मुल्क पे हमारे चाहते हैं जो चाहता है हमला करता ले लेता है। तो ये किस लिए हुआ? ये सहाबा की, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो सुन्नतें थी उस पर हमने अमल नहीं किया। तो फिर खातिलुल्लज़ीना ला युमिनूना बिल्लाही वला बिल यौमिल आखिर वला युहर्रिमूना मा हर्रमल्लाहु व रसूलहु वला यदीदूना वला यदीनूना दीनल हक मिनल लज़ीना उतुल किताबा हत्ता यऊतुल जिज़्यता अन यदीहु वहुम सागिरून। यानी वो लोग अहले किताब में से, वो लोग जरा इसको अच्छा है, देखिए अहले किताब बाद में आया। अब ये सेंटेंस ऐसा भी हो सकता था कि खातिलुल लज़ीना ला युमिनूना मिनल लज़ीना उतुल किताब, उसके बीच में एक सबॉर्डिनेट क्लॉज प्रिंसिपल क्लॉज के वैसा आता। यानी अहले किताब में से जो लोग अल्लाह पे ईमान नहीं लाते। अब आप बोलेंगे अहले किताब में से अल्लाह पे ईमान नहीं लाते, बोले तो हम कुरान वाले भी बात ऐसे हैं जो अल्लाह पे ईमान नहीं लाते। सीधी सी बात है, कई घर हैं, अगर अल्लाह पे ईमान लाते तो या नक्शे कुछ अलग रहता था दुनिया का। तो ये अहले किताब में से कुछ लोग थे जो अल्लाह पे ईमान नहीं लाते थे, कुछ लोग थे जो आखिरत पे ईमान नहीं लाते थे। मेरा खुद कोई नाम के मुसलमानों से ऐसा वो पड़ा है कि वो ये पूछने लगे कि साहब आप इतने तालीब आफ्ता होते हुए आप ऐसा कैसा समझते कि मरने के बाद फिर उठाए जाएंगे? क्या साहब, हमारे ही लोग बोल रहे हैं। तो अब ये बात समझ में आती है कि जब हम लोगों में से ऐसे हैं तो अहले किताब में से भी वो लोग थे जो अल्लाह पे ईमान नहीं, नाम के अहले किताब थे ईसाई और यहूद नसारा, ईसाई और यहूदी, और ना अल्लाह पे ईमान लाते थे ना आखिरत पे या ईमान लाते थे। वला युहर्रिमूना मा हर्रम अल्लाह व रसूलहु, और अल्लाह और उसके रसूल ने जो हराम किया था वो हराम भी नहीं करते थे ये अहले किताब में से जो कुफर करते थे। हम क्या कर रहे हैं? अल्लाह ताला ने जो हराम किया उसको हराम समझ रहे हैं, जो हलाल किया उसको हलाल समझ रहे हैं, हम क्या कर रहे हैं? मैं तो हमेशा यही बोलता हूं, ऐसी बातें जब होती दूसरों तक पहुंचाने की जब बात होती तो मैं बोलता हूं, फर्स्ट सेट योर हाउस इन ऑर्डर, पहले अपने घर की फिक्र कीजिए, पहले घर में भी अपनी फिक्र कीजिए, मेरा क्या हाल है, जायजा लीजिए कभी बैठ के, नमाजों का क्या हाल है, कुरान का क्या हाल है, ये तमाम चीजों का जो है जायजा लीजिए। तो ये अहले किताब में से जो हराम है उसको हराम नहीं जानते, हराम नहीं समझते। अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो हराम, जो अलैहि सलातो सलाम ने जो हराम किया है, वला यदीनून दीन अल हक्की, और दीन हक जो है यदीनून उसको कानून नहीं बनाते। दीन हक को, दीन हक क्या है? इस्लाम है। आदम अलैहि सलाम से लेकर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तक जो दीन हक रहा वो इस्लाम रहा। नबी बदलते रहे, पैगाम वही रहा, अल्लाह वही रहा, पैगाम वही रहा, ला इलाहा इल्लल्लाह का पैगाम रहा। तो ये जो दीन हक को अपनी जिंदगी में इम्प्लीमेंट नहीं करते, नाफिज नहीं करते, दीन हक पे चलते नहीं, इस्लाम पे चलते नहीं, ये किताब दिए वाले को, हत्ता यूतु जिज़्यतिन अय यदीन वहुम सागिरून, यहां तक कि वो अपने हाथ से जिज़्या दें, यानी अपनी सेफ्टी के लिए, अपनी हिफाजत के लिए जो इस्लामी गवर्नमेंट कायम हुई है उनको टैक्स दें, और अपना छोटापन, अपना सबॉर्डिनेशन, अपना महकूम होना अल्लाह ताला की कायम की हुई हुकूमत में ये मान लें। देखिए बहुत सी बातें हैं हमको अपने पे लेके समझना है। यहां सवाल ये हो रहा है कि जिजिया किससे? एक इस्लामी हुकूमत कायम हो गई। अब इस्लामी हुकूमत में ये नहीं कहीं कहा जा रहा कि यहूदी और ईसाई इस्लाम कबूल करना जरूरी है। ये जो हम पे ऐसा बोहतान लगाते हैं वो लोग यहां जान लें, ये कहा जा रहा है कि आप रहिए, आप ईसाई रह के रहिए, यहूदी रह के रहिए, जो रहते रहिए, लेकिन क्योंकि हम आपकी हिफाजत कर रहे हैं वो हिफाजत का हमको टैक्स दीजिए जिसका नाम जिज़िया है, और हमारी यानी अल्लाह ताला की हुकूमत को मान लीजिए कि अल्लाह ताला की हुकूमत है और हम उसके मातहत हैं, ये मान लीजिए। ऐसा नहीं हुआ कि यहूदियों को, जो यहूदी इस्लामी हुकूमत में था, जो ईसाई इस्लामी हुकूमत में था, उसको इस्लाम कबूल करना पड़ा, ऐसा कभी तारीख में नहीं हुआ। मैं कुरान के दो हवाले दे देता हूं आपको। आयतल कुर्सी के बाद जो आयत आ रही है 256, ला इकराह फिद्दीन, पहली बात आ गई कि दीन में जबरदस्ती नहीं, कोई जबरदस्ती ईमान ला ही नहीं सकता। सब कोई तलवार भी लगा दिया, बंदूक भी लगा दिया तो हो सकता डर के बोल देंगे, मगर दिल से तो नहीं मान सकते ना। दिल से मानना नामुमकिन सी बात है, दिल से मानना जो बात कन्विंस है। फिर उसके बाद में सूरह यूनुस की 99 और 100 आयत है, उसमें कहा कि अगर अल्लाह ताला चाहते तो जमीन पे जितने हैं सबको ईमान पर जमा कर देते, तो क्या तुम जबरदस्ती करोगे कि ये ईमान लाए? अल्लाह की इजाजत के बगैर कोई ईमान नहीं ला सकता, कुरान है ये। तो ये जो बाज लोग बोलते हैं कि वो तलवार के जोर से इस्लाम फैला, उनको ये आयतें पेश करके बताना है कि यहां जिजिया की बात आ रही आपकी, क्योंकि मैं हिफाजत कर रहा हूं, पुलिस है, पैरा है, तमाम डिफेंस पूरा तैयार है, हुकूमत बाज़ाब्ता कायम है, हमारे शहरियों के साथ आपकी भी हिफाजत हो रही है, तो उसमें टैक्स देना पड़े भाई। आज आप हम सबके साथ टैक्सेस नहीं दे रहे, घरों के टैक्सेस दे रहे, कार्स के टैक्सेस दे रहे, हर किस्म के टैक्सेस दे रहे। अगर टैक्सेस नहीं देंगे तो हुकूमत कैसा चलेंगी? सोच के देखिए, अगर हम टैक्सेस नहीं देंगे तो हुकूमत कैसा चलेंगी? टैक्स देना हमारा फर्ज है, इस मुल्क में भी हमको टैक्स देना फर्ज है, सबके साथ देना है। तो इस तरीके से उनको इसके लिए जो है लिया गया कि तुम्हारी हिफाजत जो है होगी, वरना जो है कोई कन्वर्शन के लिए जबरदस्ती आपको कहीं नहीं मिलेगी। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी तक खुसूसन आपको कहीं ऐसा नहीं मिलेगा कि कोई जबरदस्ती किसी को की गई कि जो है भाई तुम इस्लाम कबूल करो, ऐसी कहीं बात नहीं आएगी। अब इसके बाद और ये है कि इस्लामी हुकूमत जो अल्लाह ताला की नाफिज की हुई हुकूमत है, कुरान और हदीस की बुनियाद पे नाफिज की हुई हुकूमत है, उसको तस्लीम कर लो कि भाई हम ये हुकूमत में हैं, वैसे शहरी बन के जजिया दे के रहो, तुम्हारी हिफाजत होगी उसमें। अब यहां से बात बदल रही है। वह खालतुल यहूदू उज़ैर इब्नुल्लाह, और यहूदी कहते हैं कि उज़ैर अलैहिस्सलाम अल्लाह के बेटे हैं। वह खालतुल नसारा नसारल मसीह इब्नुल्लाह, और नसारा कहते हैं कि मसीह ईसा अलैहिस्सलाम अल्लाह के बेटे हैं। ज़ालिका क़ौलुहुम बिअफ़वाहिहिम, ये इनकी मुंह बोली बातें हैं, इसमें कोई हकीकत नहीं है, मुंह बोली बातें हैं। युज़ाहिऊना क़ौला अल्लज़ीना कफ़रू मिन क़ब्ल, ये उन लोगों की कॉपी करते हैं, उन लोगों की नकल करते हैं जो वो लोग जो इनसे पहले कुफर करने वाले लोग गुजर चुके हैं, उन लोगों की जो है ये नकल करते हैं। खातलहुमुल्लाह, अल्लाह इनको तबाह करे। अन्ना यूफकून, ये हकीकत से पलट के कहां चले जा रहे हैं? अब जरा इस पे बात थोड़ी सी समझे कि भाई ये क्यों अल्लाह ताला इतना गुस्से में आते? किसी को बेटा बोले तो, वली अल्लाह बोले तो गुस्से में नहीं आते, बहुत खुश हो जाते अल्लाह ताला, भाई मैं वली अल्लाह हूं, आप वली अल्लाह हैं, आप वली अल्लाह हैं, अल्लाह के दोस्त हैं, दोस्ती में खुश हो जाते हैं। औलाद बोले तो कैसी कैसी बोले कि हो सकता है कि आसमान और जमीन फट जाए, इस किस्म की बात करते हैं, अल्लाह ताला के लिए औलाद बोलते हैं। तो एक बात समझिए आप, कॉमन सेंस की बात है, शेर का बेटा शेर होगा, घोड़े का बेटा घोड़ा होगा, कबूतर का बेटा कबूतर होगा, नाउजु बिल्ला अल्लाह का बेटा। अब मान ले के कुरान में यह बात आई है कि इन्होंने ईसा अलैहि सलाम को अल्लाह माना है, यह भी बात आई है। ना सिर्फ तीन में से एक फादर सन एंड द होली गोस्ट, फादर अल्लाह मियां को बोले, सन जो है ईसा अलैहि सलाम को बोले, होली गोस्ट जिब्राइल अलैहि सलाम को बोले, तो यह बात हो चुकी है। तो यहां अल्लाह ताला जो है उनको धमकी दे रहे हैं। फिर उसके बाद में एक बात होती है कि बेटा जो होता है, देखिए रिश्तों में औलाद से जितनी मोहब्बत होती मैं नहीं समझता किसी और रिश्ते से हो सकती। अपना जायजा लेके देखिए आप, औलाद से जितनी मोहब्बत होती किसी से वैसी मोहब्बत नहीं होती। अब यहां अगर नाउजुबिल्ला अगर ऐसी बात होती अल्लाह का बेटा, तो अल्लाह की मोहब्बत औलाद से ज्यादा हो जाती, बाकी मखलूक से कम हो जाती। मगर अल्लाह ताला बोल रहे हैं कि मेरी रहमत आम है, फिरौन को भी खिलाए खिलाए पिलाए भी नहीं, बादशाह बना के रखे उसको, नमरूद को भी खिलाए पिलाए। फिर दूसरी चीज है, हमारा एक कॉन्सेप्ट बना हुआ है कि जो बेटा होता वो बुढ़ापे का सहारा होता। बेटियों के तो शादियां होते चले जाते दूसरे घरों में, बेटा जो रहता है वो बाप को वो रहता है। एक आवाज दिया, देखो मियाँ इन्हें अब बेटियां हैं, उन्हें कोई भी नहीं है घर में, जो ज्यादती कर रहे हैं कर लियो, बर्दाश्त कर लियो, क्या कर लेते। तो अब ये अल्लाह ताला की कमजोरी जाहिर हो जाती कि एक मोहब्बत की कमजोरी नऊज़ुबिल्लाह हो जाती है, और दूसरे सहारे की, अल्लाह ताला को सहारे की जरूरत ही क्या है। सारी मखलूक अल्लाह ताला की खादिम है, जो इरादा करते हैं कुन बोल देते हैं, फयकुन हो जाता है। तो इनसे कहा जा रहा है कि ये इनकी मुंह बोली बातें हैं, और ये पहले जो लोग कुफर करते थे उनकी कॉपी करते हैं। अल्लाह इनको तबाह करे, ये हक से पलटे किधर चले जा रहे हैं। अब ऐसी चीज को शिर्क फी जात बोलते हैं। अब आप ये देखिए, दो आयतें, इसके बाद क्या आयत आ रही, शिर्क फी जात और शिर्क फी सिफात समझना है। जात क्या होती है? मैं, मेरी जात है, मेरी जात का एक नाम है। आप किसी को मेरा नाम ले लिए, वो पहचान लिए जात के नाम से, अल्लाह बोले अल्लाह को पहचान लिए। अल्लाह ताला की सिफात है, पूरे लिखे हुए अस्माउल हुस्ना सिफात है, रहमान है, रहीम है, करीम है, गफूर है। इस तरीके से एक हदीस में 99 आए हैं, दो अहादीस अगर मिलाए तो 126 के करीब होते, और कितने और अस्मा हैं हमको पता भी नहीं। तो अब ये क्या बात हुई कि अल्लाह ताला की जात में। बेटा क्या होता? बेटा माँ बाप के जिस्म का एक हिस्सा होता। साइंटिफिकली बाप के जिस्म से जो नुत्फा निकलता है, माँ के जिस्म से जो नुत्फा मिलता है, वो निकलता है, वो दोनों मिलकर बेटा बनता है। तो जात में आप कोई हिस्सा शरीक कर दे रहे हैं नौजुद। तो ये शिर्क सी जात है, किसी को अल्लाह ताला का रिश्तेदार बना दे। अब ये शिर्क सी सिफात की बात आगे आ रही है, ये बड़ी अहम है, ये बात को अच्छी तरीके से समझिए। इत्तखजु अहबारहुम व रुहबानहुम अरबाबम मिन दूनिल्लाहि वल मसीह मसीह इब्न मरियम, और इन्होंने अल्लाह के बजाय, अल्लाह के अलावा, अल्लाह को छोड़कर अपने उलमा और मशायख, यानी ऐसे लोग जो अल्लाह से डर के दुनिया को तर्क कर चुके हैं, और मसीह इब्न मरियम ईसा अलैहिस्सलाम को इन्होंने अरबाब, रब की जमा है, अपना मालिक बना लिया है। मालिक कौन होता है? जिसके हर हुकुम की इताअत होती है। बात समझिए, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सारी तारीफ अल्लाह के लिए जो आलमीन का मालिक है, पालने पालनहार भी है, पालने वाला भी है, परवरदिगार भी है, फोस्टरर भी है, लेकिन रब के मानों में मालिक के भी आते हैं, रब्बुल अर्श, अर्श का मालिक है। तो इन्होंने अल्लाह ताला के बजाय या अल्लाह ताला को छोड़कर अपने उलमा और मशायख को और ईसा इब्न मरियम अलैहिस्सलाम को क्या बना लिया है? मालिक बना लिया है। लिहाजा इनकी गुलामी करते हैं, इनके अहकाम की पाबंदी करते हैं। अब यह मना है, यह मना इसलिए है, यह शिर्क सी सिफात हो गया है। हुक्म सिर्फ अल्लाह का मानना है, अल्लाह के खिलाफ किसी और का हुक्म नहीं मानना है। तो जैसा आपके सूरह आराफ की 54 आयत में हम पढ़ चुके हैं, लहुल खल्कु वल अम्र, ये जो क्रिएशन है, मटेरियल मादी, वो भी उसी का है, अमर हुकुम भी उसी का है। उसके हुकुम में किसी और के हुकुम को शरीक कर देना शिर्क सी सिफात हो। इसको समझिए आप अच्छी तरीके से। अब एक कोई बुजुर्गों में से है, कोई बोले मियां देखो पंज वक्ता नमाज पढ़ना चाहिए, हुकुम है, वो अल्लाह ताला के हुकुम के मुताबिक बोल रहे हैं, उसमें कोई प्रॉब्लम नहीं है। अब अगर कोई बोले नहीं भाई जरूरी नहीं है, वो सबको वो वजीफे के बाद भी पढ़ सकते हैं, अब जवान बच्चे खेलो कूदो, खेलने कूदने की, तो ये तो अल्लाह ताला के अहकाम के खिलाफ बात कर रहे हैं। तो अल्लाह ताला का एक हुक्म है, वो हुक्म के खिलाफ आप हुक्म दे रहे हैं। तो बात आगे हमारे पास जब आएगी तो वो बात खुल के आएगी। तो यहां ये बता रहे हैं कि अब इनको, अब जो मालिक हो गया उसको हलाल और हराम की अथॉरिटी भी दे दिया। अब ये जो यहूद और नसारा है, अपने उलमा को और अपने मशायख को जो अल्लाह से डर के दुनिया तर्क कर चुके हैं, जिसकी मुमानियत है, इन लोगों को जो है, और बीबी मरियम के बेटे ईसा अलैहिस्सलाम को, उनको जो है इन्हें अपना मालिक मानने का मतलब यह है कि उनकी गुलामी करते हैं, अल्लाह के अलावा, अल्लाह को छोड़ के उनके अहकाम की पाबंदी करते हैं, इसकी मुमानियत है। وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا إِلَٰهًا وَاحِدًا, اور ان کو یہی ایک حکم دیا گیا تھا کہ صرف ایک الہ کی غلامی کرو. دیکھیں یہ جو لِيَعْبُدُوا کہ وہ غلامی کرو, یعبدو عبد سے ہے, عبد کا مطلب غلام. اب ہم اردو میں عبادت کو عبادت سمجھ لیا, ابھی ہم نماز پڑھے اس کو عبادت سمجھا, عبادت کا حصہ ہے نماز. عبادت کا مطلب مکمل غلامی, سلیوری, ٹوٹل سلیوری. کہ ان کو یہ حکم دیا تھا کہ سوائے ایک الہ کے کسی اور کی غلامی مت کرو, صرف اللہ کی غلامی کرو. ان کو یہ حکم تھا, اور ہم کو معلوم ہے کہ لا الہ الا اللہ, اللہ کے سوا کوئی اور الہ نہیں ہے. الہکم الہ واحد, تمہارا الہ ایک ہی الہ ہے. تو یہ ان کو حکم دیا گیا تھا, لا الہ الا ہو, اللہ کے سوا کوئی الہ نہیں. سبحانہ اما یشرکون, وہ پاک ہے ان چیزوں سے جو اس کی ذات و صفات میں شریک کرتے ہیں. یعنی ذات میں شریک کرتے ہیں, بیٹا بولتے ہیں وہ بیٹے سے پاک ہے, بیٹے نہیں ہیں ان کو. صفات میں شریک کرتے, ان کے حکموں میں جو ہے دوسروں کا بھی حکم شامل کرتے ہیں, اس سے بھی وہ جو ہے بالکل تو یہاں ایک بات یہ ہماری سمجھ میں آنا ہے کہ اس کو اگر ہم کو اپلائی کرے جو بعد میں آگے بات آ رہی ہے, قرآن اور حدیث کے خلاف کسی کے احکامات کو دین سمجھ کے چلنا, یہ اچھا بٹھائیے. دیکھیں میرا تو مقصد یہی ہے, یہی بات کو پھیلانا میرا مقصد ہے. اطیع اللہ و اطیع رسول, تھرڈ اتھارٹی قرآن اور حدیث میں نہیں ہے. مشورے سے کام لو بولے, اپنے لیڈرز کی بات مانو بولے, اگر قرآن اور حدیث کے خلاف جا رہی ہے تو پھر ریورٹ بیک تو قرآن اور حدیث بولے, اللہ اور اللہ کے رسول کی طرف آؤ. تو قرآن اور حدیث کے خلاف کسی بھی, آپ کو بڑا آدمی سمجھتے ہوں گے, ان کی بات قرآن اور حدیث کے خلاف ماننا یہ شرک میں شامل ہو جاتا ہے. اچھا, تو کسی کا خول ہے, میں وہ ریفرنس نوٹ نہیں کر سکا, کہ بڑی شیطان بہت چالاک چیز ہے, بہت ہوشیار چیز ہے. دیکھیں میں اس لیے بول رہا ہوں کہ فرض کیجئے کوئی ایک ڈپارٹمنٹ کا ڈائریکٹر ہے, اس کو شیطان وہ لیول پہ بھٹکا تھا, بولتا ہے فلانی جرمن کمپنی کو آرڈر پیش کرو, ان لوگ جرمنی کو بلاتے تمہارے کو 8 دن کے بعد. اس کا ایک پیون ہے, یہ صاحب ایک 100 روپے کی نوٹ بھول گئے, تو اس کا شیطان بولتا وہ 100 روپے اٹھا لے, اس کا انٹلیکچوئل لیول اتنا ہی ہے, اتنا سمجھاتا. تو یہ بڑا انٹیلیجنٹ چیز ہے شیطان. تو کسی بزرگ کا خیال ہے یا حدیث کا مفہوم ہے مجھے یاد نہیں, مگر مفہوم بڑا پیارا ہے کہ شیطان انسان کو بدعت میں ڈال دیتا, جو چیزیں دین میں نہیں ہیں اس میں ڈال دیتا. انسان سمجھتا کہ میں تو اسلام پہ ہوں, تو توبہ ہی نہیں کرتا, بغیر توبہ کے مر جاتا. میں چھوٹی سی مثال دیتا ہوں, میں معافی چاہتا ہوں, مثال دینا ضروری ہے. کہ اب کوئی صاحب سمجھ رہے ہیں کہ محرم کے مہینے میں علم بٹھانا اسلام ہے, نہ قرآن میں ذکر ہے, نہ حدیث میں ذکر ہے, نہ صحابہ کی زندگی میں کہیں ثابت ہوتی بات. اب وہ صاحب سمجھ رہے ہیں کہ بھائی میں اتنی محنت کر کے وہ چاندی سونے کا لگایا, کپڑا پہنایا, وہ کرا یہ کرا, میں مثال کے طور پہ بول رہا ہوں. اب اس کو غلطی نہیں سمجھ رہے, اس کو تو توبہ کیسا کریں گے. ایک فلانی نیاز کے بارے میں بول دیا, بھائی انہوں تو سمجھ رہے کہ میں عین دین پہ کام کروں, وہ بیچارے کو معلوم ہی نہیں ہے قرآن اور حدیث میں اس کا ذکر ہی نہیں. تو بولے شیطان کی ترکیب ایسی ہے کہ بدعت میں ڈال دیتا, جو قرآن اور حدیث میں جو بات نہیں ہے اس میں جو ہے آپ کو مبتلا, پوری قوم کو مبتلا کر دیتا. پولیس ایکشن کے پہلے ہم اسی میں تھے. یہ مسجد میں مشکل سے 5-6 لوگ جماعت میں رہتے تھے, جو پرانی مسجد تھی, مشکل سے پاپولیشن مسلمانوں کا تھا, 5-6 لوگ بھی نہیں رہتے تھے. وہ بھی کیسے بڈھے بڑے لوگ, کبھی جمعے کو ہم بھی آ گئے تو آ گئے, نہیں تو نہیں. تو کیا تھا, وہ تمام دوسرے چیزیں جو ہوتی تھی, 11ویں ہوتی تھی, یہ ہوتا تھا, قبولی پکتی تھی, شربت بنتا تھا, ہرے کپڑے بنتے تھے, کہیں قرآن اور حدیث میں اس کا ذکر ہی نہیں. اور ہم یہ سمجھتے تھے کہ بھئی ہم تو دیندار ہیں, تمام چیزیں کر رہے ہیں, جو جو مسلمانوں کو کرنا چاہیے وہ سب کر رہے ہیں, توبہ ہی نہیں کرے ہم. اللہ مغفرت کرے ہم لوگوں, ہمارے بزرگوں کی, ہماری, ہم بھی اس میں تمام چیزوں میں شامل تھے. तो यहां यह हो रहा है कि तुम अगर ऐसे लोगों की बात सुनेंगे जो कुरान और हदीस के खिलाफ बात जा रही है, तो होगा यह कि तुम ऐसी चीजें शुरू करेंगे जिसको तुम इस्लाम समझोगे, वो इस्लाम नहीं होगा, और तुम इस्लाम समझ के तौबा नहीं करोगे, उसको गुनाह ही नहीं समझेंगे तो तौबा कैसा करेंगे, बगैर तौबा के मर जाओगे। तो फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को मेराज की रात बता दिया गया कि दोजख के सातवें हिस्से में जो लोग हैं आपकी उम्मत के ऐसे लोग हैं जो बगैर तौबा के मर गए थे, बता दिया गया। अगर आपको ये तमाम चीजों पे ईमान और यकीन है तो अल्लाह ताला हम इन सब चीजों से हमको महफूज रखे। युरीदूना अई युत्फियु नूर अल्लाह भी अफवाहिहिम, और ये चाहते हैं कि अल्लाह के नूर को अपने मुंह से बुझा दें। भाई हमारे लिए अल्लाह का नूर क्या है? कुरान है, अल्लाह का नूर कुरान है। अब वो कुरान पढ़ते वक्त गड़बड़ करो, कुरान को मानो मत, रसूल सल्लल्लाहु अलैहि वसल्लम को रसूल मत मानो, इस किस्म की हरकतें करो, तो अब बातें करो कुरान के खिलाफ बातें करो। अब आप, मैं सुना कुछ 37-38 वेबसाइट्स हैं कंप्यूटर पे जो इस्लाम के खिलाफ प्रोपोगंडा कर रहे हैं। उसमें से एक साहब मुझे भी लाके कुछ दिए, 48 पॉइंट्स थे। बोला साहब ये जिंदगी खराब करना है इस पे, 48 पॉइंट्स का जवाब, जवाब तो है कुरान में, अगर इसका जवाब देने बैठना तो। अब इस तरीके से ये लोग क्या चाह रहे हैं? अच्छा, बात साइड ऐसे हैं बोलते कि आप पढ़ते पढ़ते बीच में कुछ आ गया, आप समझ रहे हैं कुरान है वो, हालांकि वो कुरान में नहीं है। इस तरीके की तरकीबें हो रही। मैं यहां एक दीनी किताब के कुतुब खाने में देखा था, मैं एक कुरान आया है, अल्लाह का फजल है कि वो बीच में नहीं था, पीछे एक दुआ है जो कसम खा के बोल सकते कि अरबी जबान नहीं है, अरबी में लिखी हुई है दुआ लेकिन अरबी जबान नहीं है। तो बेचारे वो दुकान वाले तमाम मुसलमान दुकान वालों को जो है इत्तला दे दिए कि ये कंपनी की छपी हुई कुरान मत लिया करो। तो ये हर दौर में चलते रहा, लोग चाहते हैं कि अपने मुंह से ऐसी हरकतें करके कुरान को बुझा दें। फिर अल्लाह ताला फरमा रहे हैं वह याबल्लाहु इल्ला अई युतिम्मा नूरुहु वलौ करिहल काफिरून, और अल्लाह ताला नहीं रुकेगा मगर अपने नूर को मुकम्मल करके रहेगा, काश के हो सकता है कि काफिर उसको बुरा ही माने, लेकिन अल्लाह ताला तो अपने नूर को मुकम्मल करके रहेगा, लिहाजा कुरान पूरे का पूरा नाजिल होके रहा, कोई नहीं रोक सके। अब ये जो बात आ रही है कि अल्लाह ताला अपने नूर को मुकम्मल करके रहेगा, तो लिहाजा हुवल्लज़ी अरसला रसूलहू बिलहुदा व दीनिल हक़ ली युज़हिरहू अला दीनि कुल्लिही, लिहाजा वही है जिसने अपने रसूल यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को हिदायत देके भेजा, जन्नत का रास्ता देके भेजा। क्या भेजा? यानी दीनिल हक़, इस्लाम, सच्चा दिन, करेक्ट रास्ता, जो सही रास्ता जन्नत का बताता है। लियुज़हिरहु यानी ताकि वो ये दीन को, ये दीन इस्लाम को गालिब करे तमाम दूसरे दीनों पे, तमाम दूसरे मेथड्स। लिहाजा आप देखते हैं कि सूरह आल इमरान की पांचवीं आयत में बात आ गई, अल्यौमा अकमलतु लकुम दीनुकुम, आज के दिन हमने दीन तुम पे मुकम्मल कर दिया, तुम्हारे लिए दीन इस्लाम पसंद किया और अपनी नेमतें तुम पे पूरी की। फिर सूरह अहज़ाब की 40वीं आयत में आ गया कि आप खातिमुन नबीन हैं और आपकी कोई मर्द औलाद नहीं है, लिहाजा कोई सिलसिला इसमें चलने वाला नहीं है, खातिमुन नबी हैं, इसके बाद में कोई नबी आने वाले नहीं है। तो हुआ यह कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जमाने में जो है, फिर सहाबा के जमाने में, ये काफी लाखों किलोमीटर्स पे जो है जमीन, जैसा मुझे फिगर याद है कि 22 लाख स्क्वायर किलोमीटर्स पे जो है खुल्फाए राशिदीन के जमाने में इस्लाम फैल गया, 22 लाख स्क्वायर किलोमीटर्स, सोच के देखिए, उसको तकसीम करके 55 इस्लामी हुकूमतें बना दिए तकसीम करके, और एक फिरका जो था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का उसको डिवाइड करके 73 फिरके बना दिए। देखिए 10-12 काड़ियां अगर आप लेके तोड़ने की कोशिश करें तो नहीं टूटते, बचपन में समझाते थे इत्तेहाद किसको बोलते, एक एक काड़ी अलग करे तो तोड़ के फेंको। कभी झाड़ू लीजिए आप, झाड़ू लेके जहां बंधी हुई रहती है उसको तोड़ने की कोशिश कीजिए, एक काड़ी निकाल के तोड़ने की कोशिश कीजिए, तोड़ के फेंक दिया हमारे। تو اللہ تعالیٰ نے قرآن نازل کیا تھا, محمد صلی اللہ علیہ وسلم کو بھیجا تھا, ان کا مقصد یہ تھا کہ تمام دوسرے جو دین ہیں, دوسرے جو قوانین ہیں, ان کے اوپر اسلام کو جو ہے غالب کریں. لہذا ہوا بھی ایسی. پھر اس کے بعد میں ایک بات سمجھ میں آنا ہے کہ قیامت سے پہلے مہدی علیہ السلام آئیں گے, عیسیٰ علیہ السلام آئیں گے, اور پھر اسلام کا غلبہ ہو جائے گا, تمام دوسرے دینوں پہ غلبہ ہو جائے گا. یہ تمام احادیث سے ثابت ہے, بائبل میں بھی اس کا ذکر آیا ہے کہ عیسیٰ علیہ السلام آئیں گے. اچھا, اب یہ تو ہوا رسول اللہ صلی اللہ علیہ وسلم اور صحابہ کا رول کہ انہوں نے دین کو تمام دوسرے دینوں پہ غالب کر دیا. پھر قیامت سے پہلے مہدی علیہ السلام اور عیسیٰ علیہ السلام کا رول, بیچ میں ہمارا رول کیا ہے؟ یہ دین کو غالب کرنے کے لیے ہمارا بھی کچھ رول ہے نا, نہیں تو کائی کو بیٹھے ہم یہاں وقت خراب کر لیتے. اللہ معاف کرے, ہمارا بھی کچھ رول ہے. تو سورہ آل عمران کی 104 آیت میں, 104 آیت میں بات آئے گی کہ تم میں سے ایک جماعت ایسی ہونی چاہیے جو لوگوں کو نیکی کی طرف بلائے اور برائی سے روکے. پھر اسی سورت کی 110 آیت میں آیا ہے کہ تم بہترین امت ہو جو انسانوں کے لیے نکالی گئی ہے, تم لوگوں کو نیکی کی طرف بلاتے ہو, برائی سے روکتے ہو اور اللہ پہ ایمان لاتے ہو. یہ بیچ میں ہمارا کام ہو گیا ہے, ہمارا کام ہے اس دین کو غالب کرنا. اب اس کا ایک پروسیجر ہے نا بھائی. آپ سوچے کہ بھائی میں ایم اے پولیٹیکل سائنس کروں گا, کل جا کے نظام کالج میں ایم اے کی کلاس میں بیٹھ گیا, لوگ بولے کونے بھائی آپ تو نہیں, میرا ارادہ ہے ایم اے کرنے کا. آپ کے پاس بی اے کی ڈگری ہے؟ نہیں, میں بی ای کرا تھا, انجینئر ہوں میں. پھر آپ یہاں کیسا آ کے بیٹھتے؟ ایڈمیشن لیا آپ؟ نہیں, ایڈمیشن نہیں لیا. تو اب یہ دین کو غالب کرنے کی جو کوشش کرنا ہے, اس کے لیے پہلے یہ سلیبس پڑھنا پڑے گا نا, قرآن. بغیر قرآن پڑھے کے لوگوں کو کیسا سمجھائیں گے آپ؟ بغیر حدیث پڑھے کے, بغیر رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی کے بعد سے واقف ہوئے کے آپ کیسا کریں گے؟ تو روز آپ کو ایک آدھ گھنٹہ, آدھا گھنٹہ نکالنا پڑے گا قرآن کو ایسی زبان میں پڑھیں جو آپ سمجھ میں آ سکی, اردو ہو یا انگریزی ہو, جو بھی زبان آپ سمجھتے ہیں. تیلگو میں بھی ترجمے آ گئے ہیں, کون سی زبان ہے جس میں ترجمہ نہیں ملتا آپ کو؟ تو اب یہ معلوم ہوا کہ یہ اب رسالت تو ختم ہو گئی, اب کوئی نبی آنے والے نہیں ہے. عیسیٰ علیہ السلام بھی آئیں گے تو کوئی نئی شریعت لے کے نہیں آئیں گے, وہ امام مہدی کی امامت میں پیچھے پڑیں گے, بولیں گے کہ امت محمدی کے امام ہیں یہ, ان کے پیچھے نماز پڑھیں گے. تو اب دیکھیں, ان اجتماعوں کا مقصد ہی یہ ہوتا ہے کہ مجھے کیا کرنا ہے یہ معلوم کر کے اٹھنا ہے. تو معلوم ہو گیا حنین میں اللہ تعالیٰ کی مدد آئی تو میرے کیا ہوا, کیا فرق ہوا؟ یا مہدی علیہ السلام آئیں گے, عیسیٰ علیہ السلام آئیں گے تو میرے کیا فرق ہوئیں گے؟ میں قرآن حدیث اس نیت سے پڑھوں کہ بھائی میرا کیا رول ہے, مجھے کیا کرنا ہے. تو معلوم ہو گیا کہ پہلا اسٹیپ یہ ہے کہ میں قرآن سمجھوں, حدیث سمجھوں, رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی کو سمجھوں, اپنی زندگی میں اس کو رائج کروں, میری جو امیڈیٹ فیملی ہے جس میں میرا انفلوئنس ہے ان کو اس پہ ڈالوں, میرے محلے والوں کے ساتھ کروں, میرے دوست احباب کے ساتھ کروں, بات کو پھیلانا شروع کروں. اگر یہ کام تمام مل کے کرنے لگے تو انشاءاللہ ہم ایک نیا نوالا تیار کر کے رکھ سکتے ہیں. امام مہدی کے نزول ظاہر ہونے تک جو ہے یہ نیا نوالا تیار کر کے رکھ سکتے ہیں کہ دیکھیے بھائی اتنی محنت ہوئی اللہ تعالیٰ کی طرف سے, اور اللہ تعالیٰ کا وعدہ ہے تم ایک قدم اٹھاؤ میں دو قدم اٹھاتا ہوں, تم چل کے آؤ میری طرف میں دوڑ کے آتا ہوں. تو یہ چیز چھوڑ دیئے, پہلا اسٹیپ ہم کو قرآن سمجھنے کا, اس کے بعد میں بعد کی باتیں. اور پھر کہا کہ ولو کریہ المشرکون, اور چاہے کہ کافر برا ہی مانے لیکن اسلام, دین اسلام تو جو ہے تمام دینوں پہ غالب آ کر رہے گا. یہ اللہ تعالیٰ کا جو ہے فیصلہ ہے, اس کو کوئی بدل نہیں سکتا. اب یہ جو یہود و نصارہ کو احبار و رحبان ہم کا جو بات آئی تھی, وہ ہم لوگوں کو ڈائریکٹلی حکم دے رہے ہیں اللہ تعالیٰ. یا ایھا الذین آمنوا, اے وہ لوگوں جو ایمان لائے ہوں. اگر ہم سمجھتے ہیں کہ ہم مخاطب ہیں تو ذرا غور سے سننا ہے. اِنَّا كَثِيرًا مِّنَ الْأَحْبَارِ وَالرُّهْبَانِ لَيَاكُلُونَ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ, بے شک یہ علماء اور مشائخ میں سے بہت سے ایسے لوگ ہیں جو انسانوں کا مال دھوکے سے کھا جاتے ہیں. قرآن ہے یہ, میرا ذاتی اوپینین نہیں ہے. کثیر, کئی, ایسا نہیں کہ سبھی ویسے ہیں. یہ بات کو دل میں بالکل کلیئر رکھنا ہے کہ ایسا نہیں کہ سبھی ویسے ہیں, کثیر بہت سے, کثیر بہت سے, اکثر میجورٹی, यानी 100 में से अक्सर अगर बोले तो 51, 49 जो है नहीं है उसमें। कसीर अगर बोले तो कसीर में जो है 22 भी हो सकते, 92 भी हो सकते, कई कई ऐसे जो है ये उलमा और मशायख में से ऐसे लोग हैं जो इंसानों का माल धोखे से खा जाते हैं। वह यसुद्दूना अन सबीलिल्लाह, और अल्लाह के राह से उनको रोकते हैं। कैसा रोकते हैं? बिद्दत में डाल देते हैं, कुरान हदीस को छोड़ के हमारी बात सुनो। एक साहब अपना सुनाए, किसी साहब के पास गए थे बोलते, अब उन्होंने सुनाए तो मैं आपको बोल रहा हूं। तो बैठे हुए थे, उनसे बात हो रही थी, वो साहब से उठने में जुमे की अजा हुई, ये बेचैन हुए कि इन्हों उठ नहीं रहे हैं। खैर वो बेचैन होकर जुमे की नमाज जाएंगी, बल्कि ये साहब उठे, उठ के जाके जुमा की नमाज पढ़े, वापस आए तो साहब वहीं बैठे हुए थे जिनके पास ये पहुंचे थे। तो इनको बेचैनी हुई तो पूछे कि साहब आप जुमे की नमाज को नहीं आए? तो बोले मियां हमारी नमाज क्या है? हमारी सांस नमाज है, हमारी सांस नमाज है। अरे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इतना बड़ा कंसेशन नहीं दिए मेराज के बाद, आपको कैसा देते? अब जो जाहिल लोग हैं, अब वो बोलते भाई वो फोन क्या पहुंचे उसे, तुमको नमाज माफ है? बोले क्या पाए के हैं उनको? नमाज माफ है उनको। तो यहां अल्लाह ताला चौकन्ना कर रहे हैं, ये देखो तुम्हारा असल गाइड तो कुरान है। कुरान में नहीं समझ में आया हदीस को समझो, हदीस में नहीं समझ आया तफासीर है कुरान की समझने के लिए। लोग मौजूद हैं हैदराबाद में, इतने लोग हैं जिनके पास आप जाके पूछ सकते हैं, एक से एक आलिम है। अब हमारे हैदराबाद के है बोल के हम जो है घर की मुर्गी दाल बराबर बात हो गई है, लेकिन आप जाके पूछ सकते हैं उन लोगों से। तो यहां अल्लाह ताला बोल रहे हैं कि देखो इनमें से कसीर तेदाद इंसानों का माल जो है धोखे से खाते हैं, और जो है लोगों को अल्लाह के रास्ते से रोकते हैं। मतलब यह है कि जो अति अल्लाह और अति रसूल सल्लल्लाहु अलैहि वसल्लम का हुक्म आया है कि अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम की इताअत करो, उसके बजाय उसके खिलाफ जो है बातों में डाल देते हैं, अल्लाह ताला के रास्ते से रोकते हैं। वल्लज़ीना यकनिज़ूना ज़हबा वल फ़िज़्ज़ता वला युन्फ़िकूनहा फ़ी सबीलिल्लाह फ़बशिरहुम बिअज़ाबिन अलीम, और वो लोग जो सोना और चांदी जमा करते हैं और फिर वो अल्लाह की राह में खर्च नहीं करते, उनको एक तकलीफ दे अजाब की आप खुशखबरी सुना दीजिए। अब इसमें ज़कात भी शामिल है, सोना और चांदी जमा करते हैं। देखिए एक तो ज़कात देना है, एक मेयार मुकर्रर कर दिया गया है 7.5 तोले सोना है, 52 तोले चांदी, उसके ऊपर एक साल अगर गुजर गया है तो फिर आप उसको ज़कात देना पड़ेगा। अब बाज़ उलमा का यह ख्याल है कि जिस माल पे ज़कात दी जाती है वह माल पाक हो जाता है और उसको कंज में खजाने में शुमार नहीं किया जाता, बाज़ का ख्याल है। लेकिन ज़कात देने से बरी नहीं हो गए आप, ज़कात देने के बाद कुछ डिमांड्स आ जाते हैं आपके पास, तो उन डिमांड्स को भी जो है जो फॉर्म के हैं उनको पूरा करना पड़ेगा आपको। तो अब ये जो ऊपर जो बात आ रही है, ये माल जमा करते एक से एक जायदाद है, ऐसी जायदाद है कोई घर में काम नहीं करता, जायदादों पे जायदाद है, कहां से आई जायदाद? वो माल जमा करते हैं अल्लाह की राह में नहीं खर्च करते। तो अब वो उस माल के बारे में कहा जा रहा है, यानी ये सोना और चांदी जमा करते हैं और अल्लाह की राह में खर्च नहीं करते, उनके लिए तकलीफ दे अजाब है। क्या तकलीफ दे अजाब है? यौमा युहमा अलैहा फी नारी जहन्नमा फतुकवा बिहा जिबाहुहुम व जुनूबुहुम व ज़ुहूरुहुम। एक दिन ये दोज़ख की आग पे तपाया जाएगा और उससे दाग दिए जाएंगे उनकी पेशानियां, उनके बाजू और उनकी पीठ। अब हम जो बखालत करके अल्लाह की राह में नहीं खर्च कर रहे हैं, अपनी ही सजा के लिए माल जमा कर रहे हैं। जैसा कोई साहब बोले इतनी मेहनत से बनाया साहब, घर बनाया मैं, मेरे को क्या मालूम था औलाद लड़ लेंगी बोल के, एक घर नहीं बनाता था मैं, बिला वजह घर बना के औलाद को लड़ा दिया हूं, मेरी जिंदगी में लड़ ले रहे उन लोगों। तो इस तरीके से जो माल देखे, फिर यहां माल किसका है? माल मेरा आपका नहीं है। मिम्मा रज़क़ना हुम युन्फ़िकून, हमने जो तुमको दिया है उसमें से खर्चो। अल्लाह ताला का माल हड़प करके बैठे में ज़कात भी नहीं दे रहे, जब वक्त और जरूरत पे काम आ रही, बाज़ वक़्त इमरजेंसी हो जाते, जैसा सुनामी है इमरजेंसी होगी, बस घर के घर तबाह हो गए, यतीम आ गया, हैदराबाद को बहुत से आए, कई रायट्स में इस तरीके की बात हो जाती, तो उस वक्त जो है जकात के अलावा भी जो है निकालना पड़ता है इमरजेंसी में जो है चीजें, तो उसकी बात आ रही है कि ये माल तपाया जाएगा। हाजा मा कनस तुम ली अनफुसिकुम फजूखु मा कुन तुम तकनीजून, तो ये तुम अपने आप के लिए तुम जमा करते थे, तो जो है जो तुम जमा करते थे खजाना उसका मजा चको। अब जितना माल हुआ उतना ज्यादा जो है चुरके दिए जाएंगे। भाई फर्ज कीजिए मेरे पास एक ही रुपया है खुदा ना खास्ता, जो मैं रख के भी अल्लाह की राह में नहीं खर्चा, तो चलिए वो एक ही रुपये को जमा करके दाग दे दिए। एक साहब के पास 50 लाख रुपये हैं, तो 50 लाख रुपयों का दाग होगा। जैसा कोई आलिम समझा रहे थे कि भाई एक आदमी है, एक आदमी को कत्ल किया, चलिए उसकी सजा ये होगी कि उसको कत्ल की तकलीफ दी गई। कत्ल करे तो कैसी तकलीफ दी जाती, एक ही आदमी को कत्ल किया। एक बड़ा कमांडर है, 10,000 लोगों को कत्ल करवा दिया बेजरूरत के, तो क़यामत के दिन उसका 10,000 मरतबा कत्ल होगा। हर वक्त महसूस करेगा कि कत्ल की क्या तकलीफ होती, मरने की क्या तकलीफ होती, 10,000 मरतबा जो है। यह है इंसाफ अल्लाह ताला के पास। तो जितना तुम रोकोगे उतनी सजा होगी, जितना तुम दोगे उतना अजाब अजर होगा। अल्लाह ताला हम सबको हमारे मुतालिकीन को जो है तौफीक अता फरमाए। अब यहां से मजमून बदल रहा है, यहां मैं इसका बैकग्राउंड समझा दूं कि देखिए ये जो सूरज के महीने होते हैं 12 महीने, चांद के भी महीने होते हैं 12। अब ये लूनर मंथ और सोलर मंथ ईयर जो होता है उसमें 11 दिन का फर्क आता, यानी चांद का महीना तकरीबन 11 दिन कम होता, तो हर 33 साल जो है सूरज के 33 साल चांद के जो है 34 साल हो जाते। तो अब होता यह कि वहां कैलेंडर एडजस्ट करते थे, यहां हमारे पास भी कैलेंडर एडजस्ट होता, इंडिया का जो कैलेंडर है सोलर ईयर से जो है, तो एक आध साल जो है 13 महीने का साल बना देते। तो अब यहां ये साल भर में 4 महीने में जंग की मुमानियत आई थी, रजब ज़िलहज ज़िलहिज और मुहर्रम, ये 4 महीनों में जंग की मुमानियत आई थी कि जंग नहीं होगी। तो ये लोग जो मुशरिकीन ने मक्का थे ये अपने एडवांटेज के वास्ते एक आध महीना कभी बढ़ा लेते कभी घटा लेते, इस तरीके से हरकतें करते थे। तो उसके बारे में अल्लाह ताला यहां बात बता रहे हैं कि इन्ना इद्दत शुहूरी इंदल्लाह इस्ना अशर, हम आसमान और जमीन बनाए, महीनों की गिनती 12 की है और उसमें से 4 महीने हराम है। महीनों की गिनती 12 है। अब एक बड़ी खास बात है, ये जो शहर का लफ्ज है ये कुरान में 12 मरतबा आया है। वो रोंगटे खड़े रहते हैं ऐसी चीजों में। कुरान में कुल 12 मरतबा आया है शहर का लफ्ज मुख्तलिफ आयात में। 12 महीनों का एक साल होता, कुरान में भी 12 शहर का लफ्ज 12 दफा आया। हमें इसको इत्तेफाक तो नहीं बोल सकते क्योंकि कुरान इत्तेफाक से तो नहीं लिखी गई, डेलिबरेटली लिखी गई है। ये बात हमारे जहन में रहना, ये इतनी बड़ी किताब है। और फिर उसके बाद कहा कि जालिका दीनुल हय्यम, और ये एस्टैब्लिश लॉ है। दीन का मतलब क्या होता, कानून। मैं आपको हवाले दे देता हूं कि भाई जैसा एक जगह आया दीन वासिबा, यानी हमेशा रहने वाला कानून, सूरह यूसुफ में आया दीन मलिक, यानी बादशाह का जो कानून है उसके तहत हम उनके भाई बेंजामिन को नहीं रोक सकते थे, दीन अल मलिक। फिर उसके बाद में दीन इस्लाम, सलामती का कानून, हम जो फॉलो करते हैं कम अज कम नाम से, यानी ये सलामती का कानून। तो अब ये यौम दीन, मालिक यौम दीन, यानी ऐसा दिन जो कानून की बुनियाद पे फैसले होंगे। ऐसा नहीं होएगा आप लोग हैं सब जन्नत में जाइए, आप सब दोजख में, ऐसा नहीं होगा। कानून है, कुरान और हदीस का कानून है, वो कानून के बुनियाद पे बोलेंगे आप कर सकते जाके, आप मैं ऐसा नहीं करा, मैं वैसा नहीं करा, ये नहीं करा, हो तो अमलनामा है, आपकी मेमोरी खुद सामने है। तो दीन का मतलब कानून का है। तो अल्लाह ताला बता रहे हैं कि इस साल के 12 महीनों का जो हिसाब है ये एक एस्टैब्लिश लॉ है, ये दीन है जो कायम है चला आ रहा है। फला तुजलिमु फीहिन्ना अनफुसकुम, तो उस इन महीनों में जंग करके तुम अपने आप पे जुल्म मत करो। وَخَاتِلُ الْمُشْرِقِينَ كَعَافَةً كَمَا يُخَاتِلُونَكُمْ كَعَافَةً, اور مشرقین جو مکے کے ہیں ان سے پورے کے پورے لڑو جیسا کہ وہ پورے کے پورے تم سے لڑے تھے. وہ جنگ بدر میں آ گئے تھے, جنگ احد میں آ گئے تھے, جنگ خندق میں آ گئے تھے, جس طریقے سے وہ تم سے پورے کے پورے مل کے لڑتے ہیں تم بھی جو ہے مکے کے جو مشرقین ہیں ان سے پورے کے پورے لڑو. اور وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ, اور یہ جان لو کہ بے شک اللہ تعالیٰ متقیوں کے ساتھ ہے. ارے بڑی خاص چیز مل گئی بھائی, اللہ تعالیٰ کا ساتھ ہونا ہے. کب ہوگا اللہ تعالیٰ کا ساتھ؟ جب تو آپ متقی ہوں گے. یا اِنَّ اللَّهَ مَعَ الصَّابِرِينَ, اللہ تعالیٰ صبر کرنے والوں کے ساتھ ہے. تو دن کو جذبہ ہوتا کہ اللہ ہمارے ساتھ ہو جائے تو وہ صبر کرنے کی کوشش کرے کہ وہ اپنا کام کرتے رہیں, اس میں جو تکلیف ہوئی اس کو برداشت کریں. اور پھر یہاں متقی کا مطلب کیا ہوا؟ کہ جو اللہ سے ڈر کے گناہوں سے رکتے ہوئے نیک عمل کرتا ہے, اللہ کا خوف طاری رہتا ہے, متقی ہے. میں ایک بہت زمانہ ہوا مثال دے کے سمجھیے کہ بھئی ایسے کسی محفل میں دو لوگ آ گئے اور باتوں میں بات نکل گئی کہ دیکھیے شراب حرام ہے, شراب کوئی پیں گے تو اس کو سزا ہوگی, دوزخ کی سزا ہوگی, سن لیے. اور پھر چلتے چلتے ایک سائنٹیفک بات بھی بول دیے کہ بھئی دیکھیے شراب پینے سے سیروسز آف لیور ہوتا, اس لیے بھی ہو سکتا حرام, ایک ریزن ہی ہوئے گا کہ لیور خراب ہو جاتا. اب ایک صاحب شراب پینا چھوڑ دیے یہ سوچ کے کہ نہیں بھئی اللہ تعالیٰ کو پسند نہیں ہے, میں کو نہیں معلوم تھا, میں چھوڑ دیا. دوسرے صاحب شراب چھوڑ دیا یہ سوچ کے کہ میں نہیں چھوڑا تو سیروسز آف لیور سے مر جاؤں گا, یہ تقویٰ نہیں ہے, یہ تقویٰ ہے. اللہ سے ڈر کے شراب کو چھوڑنا تقویٰ ہے, وہ موت کے ڈر سے شراب کو چھوڑنا تقویٰ نہیں ہے. تو اللہ کن لوگوں کے ساتھ ہیں؟ جو اللہ سے ڈر کے گناہوں کو چھوڑ کے نیک عمل کرتے ہیں یہ متقین ہیں, ان کے ساتھ اللہ تعالیٰ ہیں. انما النسیء زیادۃ فی الکفر, یہ مہینوں کو ادھر ادھر ہٹانا صرف کفر ہی میں زیادتی ہے. یزل بہ الذین کفروا, یہ جو کفر کرتے ہیں اس کے ذریعے, یہ مہینوں کو ادھر ادھر ہٹانے کے ذریعے جو ہے یہ گمراہ کیے جاتے ہیں. یحلونہ عاما ویحرمونہ عاما, ایک سال ایک مہینے کو حلال کرتے ہیں, ایک سال ایک مہینے کو حرام کرتے ہیں, اپنی ایڈوانٹیج کے لیے کر لیتے ہیں. چلو بھائی فوج تیار ہے, یہ مہینہ حلال ہے جنگ کے لیے, چلو جنگ کر دیے. فوج تیار نہیں ہے, لڑنے کے لیے تیاری نہیں ہے, اور جہاں حلال کے مہینے کو بولے یہ حرام ہے, اس میں جنگ نہیں ہو سکتی. تو پھر اللہ تعالیٰ فرما رہے ہیں کہ یحلوا عاما ویحرمونہ عاما لیواتیہ عدت ما حرم اللہ, تاکہ وہ اللہ تعالیٰ جن مہینوں کو حرام کیا ہے اس کی گنتی پوری کر دیں. بھئی چار مہینے حرام تھے نا, چار مہینے حرام. دیکھیے رمضان کا مہینہ تسلسل سے آ رہا, اب بھی جو ہے جاڑوں میں اکتوبر نومبر اس طریقے سے آ رہا. اب آپ بولے وہ کچھ بھی کر کے بھائی دسمبر میں ہی لائے تو ذرا ٹھنڈا ٹھنڈا روزے رہتے, ایڈجسٹ کر کے کیلنڈر کو کرے, تو کس کو آپ دھوکہ دے رہے ہیں؟ اپنے آپ کو دھوکہ دے رہے ہیں. تو پھر فرما رہے ہیں کہ فَيُحِلُّ مَا حَرَّمَ اللَّهُ, تو اللہ تعالیٰ نے جو حرام کیا ہے اس کو حلال کر لیتے ہیں, پھر یہ ہم اپنے آپ پہ نظر ڈالیں. ایسی کتنی چیزیں ہیں جس کو اللہ تعالیٰ نے حرام کیا اور وہ ہم اپنے آپ پہ حلال کر لیے, کچھ بھی بہانہ دے لیتے. دیکھیں جو ہے تو یہ جو ہے بری بات ہے. زُيِّنَ لَهُمْ سُوءُ أَعْمَالِهِمْ, ان کو ان کے اعمال کی برائی اچھی کر کے دکھائی گئی ہے, یہ بدعت میں پڑے ہیں. شیطان بولتا ہے دیکھو کوئی نہیں پورے چھوڑ دیے, دیکھو پہلے کرنے والے پورے چھوڑ دیے, تم کو اللہ تعالیٰ قائم رکھا یہ بدعت کرنے کے واسطے. پورے لوگ ایک کے بعد مٹ گیا حیدرآباد سے, تقریباً مٹ گیا. نہیں تو ہمارے بچپن میں جو حالت رہتی تھی. تو یہاں یہ بات آ رہی ہے کہ جو اللہ تعالیٰ نے حرام کیا ہے اس کو حلال کرتے ہیں, اور ان کے اعمال اچھے کر کے دکھائے گئے ہیں. واللہ لا یہدی القوم الکافرین, اسی لیے جو ہے اللہ تعالیٰ کفر کرنے والے قوموں کو راستہ نہیں دکھاتا, جنت کا راستہ نہیں دکھاتا. اب یہاں سے ذرا پھر ایک ہسٹورک ریفرنس آ رہا ہے. مدینہ منورہ میں فتح مکہ کے بعد 9 ہجری کا واقعہ ہے کہ روم میں ہاں پڑھا نا میں پورا وخاتل المشركين كافة كما يخاتلونكم كافة وعلموا أن الله مع المتقين إنما نسيء زيادة في الكفر يضل به الذين كفروا يهلونها عاما ويهرمونها عاما ليعاتيه عدة ما حرم الله فيهل ما حرم الله زين له له سوء عملهم والله لا يهدي القوم الكافرين. انگلش میں کس کا ترجمہ ہے بتا دیجئے کوئی بات. یعنی یہ بارہ مہینے جس دن سے انہوں نے آسمان اور زمین بنایا جب سے جو ہے سال کے بارہ مہینے ہیں. تب آگے بڑھے ہم کہ یہ اسلام کا بڑا غلبہ ہو گیا تھا, مکہ فتح ہو گیا. مکہ جب فتح ہو گیا تو پھر پورے عرب سے جو ہے مشرکین کو نکال دیا گیا, غلبہ ہو گیا. اب یہ یہودی تو ستا ہی رہے تھے, وہ خیبر وغیرہ میں جمع ہو گئے تھے, ہمیشہ ستاتے رہتے تھے, ان پہ بھی کافی غلبہ ہو گیا. تو اب یہ جو رومی بادشاہ تھا, عیسائی جس کو بولتے ہیں آپ کرسچن, ان کے بارے میں کچھ خبر مدینہ منورہ کو آئی کہ یہ مدینہ پہ حملہ کرنے کے لیے فوج جمع کر رہے ہیں. دیکھیے کانٹمپرری ہسٹری میں جب اگر آپ دیکھیں تو روم اور پرشیا کا بڑا زور تھا. اب جو پریزنٹ ایران وغیرہ ہے, اور یہ رومیوں کا, کرسچنز کا اور ان کا جو ہے زمانے میں بڑا زور تھا. تو ایک اطلاع آئی یہاں مدینہ منورہ کو کہ روم کا جو بادشاہ ہے وہ سیریا میں, شام, جب وہ زمانے میں, اب بھی اردو میں شام بولتے ہیں, سیریا کے بارڈرز پہ بڑی فوج تیار کر رہا ہے کہ وہ مدینہ پہ حملہ کرے. تو پھر رسول اللہ صلی اللہ علیہ وسلم نے صحابہ سے مشورہ کیا اور پھر یہ طے پایا کہ بھائی وہ اتنا بڑا بادشاہ ہے, اتنی فوج لے کے آئے گا مدینے کو تو پھر ہوگا کیا, عورتیں بچے تمام لوگ جو ہے اس میں آئیں گے, تو کریں گے یہ کہ ہم جا کے اس سے وہاں لڑیں گے, ہم خود یہاں سے مدینے سے نکلیں گے. 700 کلومیٹر ہے سیریا کی بارڈر مدینے سے, تقریباً 700 کلومیٹر ہے. اور سمر چل رہا تھا, میں ایک سمر میں تھا وہاں, 52 ڈگریز ٹیمپریچر تھا, 52 ڈگریز. تو میرے پیر کو ایک دم چرکا لگے ایسا دکھا, میں سمجھا کوئی صاحب سگریٹ پھینکے. تو ادھر ادھر دیکھ رہا ہوں, کوئی بھی نہیں ہے وہاں. تو کوئی صاحب سے میں بولا تو بولے حضرت آج 52 ہے ٹیمپریچر. تو ریاض وغیرہ ایسے مقامات پہ جو لوگ رہے ہیں ان کو اندازہ ہے کہ ٹیمپریچر کتنا جاتا. تو سمر, وہاں کا سمر چل رہا تھا, 700 کلومیٹر جانے کا تھا, اور ان کے کھیتیاں وغیرہ جو ہے تیار تھے ہارویسٹ کے لیے. تو ایک عجیب ٹیمپٹیشن تھا کہ بھئی اگر نہیں جاتے تو رومی حملہ کرنے کا اندیشہ ہے, اگر وہ حملہ کرتے تو ہو سکتا تھا کہ مدینے میں جو ہے تباہی مچ جاتی. تب ڈیسائیڈ یہ ہوا کہ یہاں سے ایک بہت بڑی فوج لے کے جو ہے نکلیں, لہذا ایک سمجھیے کہ 30,000 کی فوج جمع ہوئی. 30,000 کی فوج جو ہے اللہ رسول اللہ صلی اللہ علیہ وسلم نے جمع کی اللہ کے راستے میں. 700 کلومیٹر گرمی کے موسم میں اپنے کھیتی باڑی چھوڑ کے نکلنے کے لیے لوگ تیار ہوئے. تو بعض روایتوں میں یہ آیا کہ جب ان لوگوں کو اطلاع ملی کہ یہ ایسے ایسے مراحل سے گزرتے ہوئے زندہ پہنچ رہے ہیں تو وہ جنگی نہیں ہوئی, وہ چتر بتر ہو گئے, چلے گئے, بولے کیا قوم ہے. ان کو یقین تھا کہ یہ علاقوں سے یہ نکل ہی نہیں سکتے, ایسی گرمی ہے اور ایسے علاقے ہیں, کیسا آئیں گے. تو اب ان کے بارے میں کہا جا رہا ہے. اچھا, پھر یہاں یہ بات رکھیے, یاد رکھیے کہ یہ عیسائیوں کا اسلام پہ پہلا حملہ تھا, اور جب سے آج تک چل رہا ہے حملہ, آج تک بہت ڈیسنٹلی مارتے ہیں. ہلو, ہاؤ آر یو, یہ بہتر ہے منہ پہ مارنے والے, بہت بری طریقے سے. اتنا آپ کو ایسا معلوم ہوتا ہے کہ اپنے ہی لوگ ہیں, گلے لگا لو, وہ کرو, یہ کرو, آئی اینڈ یو فالو دا سیم بک, وہ چلو سب. تو یہ طریقہ رہا ہے. تو یہ پہلا حملہ تھا اسلام کے خلاف, اس کے بعد میں تو ہے چلتے ہی رہا. تو یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم لکم انفروا فی سبیل اللہ اثقلتم الی الارض اللہ ساخل تم الارض, اے وہ لوگوں جو ایمان لائے ہو تم کو کیا ہو گیا ہے جب تم سے کہا جا رہا ہے کہ اللہ کی راہ میں نکلو تو تم زمین پر وزندار بن کے بیٹھ جاتے ہو, چمٹ جاتے ہو زمین کو اٹھتے نہیں نکلنے کے لیے. देखिए मैं हमेशा इस जगह पे जब बात आती तो ये बोलता हूँ कि आप अपने आप को इमेजिन कीजिए कि अगर आपको 52 डिग्री सेंटीग्रेड में 700 किलोमीटर एयर कंडीशन गाड़ी में नहीं जाना है, ऊंटों पे जाना है, घोड़ों पे जाना है, पैदल जाना है, और फिर या बीवी बच्चों को छोड़ के जाना है, पूरी खेती तैयार है, काश हार्वेस्ट के लिए पूरी खेती तैयार है, तो बोल रहे हैं कि तुम लोगों को क्या हुआ है जब ये कहा जा रहा है कि अल्लाह ताला के रास्ते में निकलो तो तुम वजनी बैंड बन के जमीन पे बैठ गए हो। आ रजी तुम बिल हयात दुनिया में आखिरा, क्या तुमको आखिरत के बनिस्बत दुनिया की जिंदगी ज्यादा पसंद है तुमको? ये किन से पूछ रहे हैं? ये साहबा से, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इमीडिएट साहबा से पूछा जा रहा है, क्या तुमको आखिरत से ज्यादा दुनिया की जिंदगी बहुत पसंद है? तो फिर अल्लाह ताला अपनी राय दे रहे हैं, बता रहे हैं कि मताउल हयात दुनिया फिल आखिरत, फमा मताउल हयात दुनिया फिल आखिरत इल्ला खलील। तो ये जो दुनिया का सामान है, दुनिया का जो एंजॉयमेंट है थोड़ा बहुत, वो आखिरत के बनिस्बत बहुत थोड़ा है, बिल्कुल थोड़ा है। कितने दिन रहेंगे आप? 90 साल, 1 साल, 136 साल, परसों किसी की फोटो आई थी 136 ईयर्स, उनके पेंशन ऑर्डर से मालूम हो रहा है कि 136 ईयर्स पुराने हैं नॉर्थ इंडिया में कहीं, मगर मरेंगे ना भी कभी ना कभी, तो ये तो थोड़ा 100 साल। जन्नत तो हमेशा की बात है ना, दोजख हमेशा की बात है। तो क्या ये तुम जान लो कि ये तो दुनिया का फायदा जो है वो थोड़ा है बनिस्बत आखिरत के। इल्ला तनफिरू युअज्जिबुकुम अज़ाबन अलीमा, साहबा को धमकी हो रही है, अगर तुम नहीं निकलोगे तो तुमको तकलीफ दे अजाब होगा। मुझे आपको बोलते तो निकलते क्या? दिल को टटोलिए अपने। जोहर की नमाज को नहीं निकलते हजरत, 43 चल रहा हजरत, कहां से समर में जाते, घर वाले बोलते सनस्ट्रोक हो जाएगा बैठो, नींद नहीं छोड़ते, कोई साहब बोले क्या साहब आप इज्तिमा का दिन बदलो, संडे एक दिन मिलता आराम के वास्ते। अब सोच के देखो आप, अब दफ्तर छोड़ के कौन आएगा दूसरे दिनों में? तो यहां ये बात हमें समझ में आना है कि अगर हमको ऐसा हुक्म मिलता कि इल्ला तनफिरू युअज्जिबुकुम अज़ाबन अलीमा, अगर तुम नहीं निकलोगे तो तुमको अल्लाह ताला तकलीफ दे अजाब देगा, वह यस्तब्दिल कौमन गैरकुम, और तुम्हारी जगह पे दूसरी कौम को लाके खड़ा कर देगा। तुम क्या समझ रहे हो अल्लाह ताला की कुदरत? साहबा को डांट हो रही है, वला तजुर्रुहु शैया, और तुम उसका कूच नहीं बिगाड़ सकते, कूद लो फाड़ लो, मार के फेंकूंगा, तीरा मारो, कुछ भी करो, क्या वो हदीसों में आया आखिरी जमाने में तीर मारेंगे, हो सकता है रॉकेट छोड़ेंगे, वो जख्मी होके आएंगा तो बोले देखो अल्लाह ताला को मारे हम, बोले जख्म हो गया, बेवकूफी की बात है। तुम्हारे रगे जहां से करीब हैं, तुम तीन बात नहीं करते, हम चौथे हैं, अनद दहर हम ही जमाना है, चौथे तरफ मौजूद है, मार लो घूसे मारो, फरिश्ते घेरे हुए, मारो गिलास फेंक के मारो फरिश्ते, कुछ भी नहीं होता। तुम क्या कर ले सकते अल्लाह ताला का, क्या बिगाड़ ले सकते? वला तजुर्रुहु शैया, तुम उनका कुछ नुकसान नहीं पहुंचा सकते, वल्लाहु अला कुल्ली शैइन खदीर, और बेशक अल्लाह ताला हर चीज की पे कुदरत रखता है, चाहे आप उसको जाने ना जाने, हर चीज पे अल्लाह ताला कुदरत रखता है। फिर कहा कि इल्ला तंसुरुहु फकद नसरुल्लाहु, अगर तुम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मदद नहीं करोगे तो अल्लाह ताला ने उनकी मदद की थी, कब? इजा अखरजहुल लजीना कफरू, जबकि कुफर करने वालों ने उनको मक्के से निकाला था हिजरत के वक्त, हजरत अली रजील्ला ताला को सुला के उनको पूरी अमानतें उनके सुपुर्द करके जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काफिरों के सामने से निकल गए, किसी को नजर नहीं आया। सानियस नईमी, जब वो दोनों में के दूसरे थे, हजरत अबू बकर सिद्दीक रजील्ला ताला नो साथ थे, इज हुमा फी गारी, जबकि वो गारे सूर में थे, इज यकूलू ली साहिबी, जब वो अबू बकर सिद्दीक रजील्ला ताला नो कुछ परेशान हो गए थे तो उनसे कह रहे थे कि ला तहजन, आप गम मत करिए, परेशान मत हुईये, इन्नल्लाह माना, बेशक अल्लाह ताला हमारे साथ। गार में है दोनों, सामने आके दुश्मन खड़े हुए हैं, अगर झांकते हैं तो दिख जाता है, अगर नीचे झुक के झांकते हैं तो। अब अल्लाह ताला की शान, कई रिवायतों में आया कि वो एक मकड़ी आई जाला बुंदी उस पर, ہم سٹیل کی جالی لگاتے حفاظت کے واسطے, اللہ تعالیٰ مکڑی کو بھیجے. سورہ عنکبوت میں آیا کہ سب میں بودا گھر کسی کا ہوتا ہے تو مکڑی کا گھر ہوتا ہے. مکڑی آئی جالا دے, کبوتر نہیں آئی انڈے دے دیے. اب کس کو خیال آئیں گا اس میں آدمی اندر جائیں گے بول کے. تو یہ ہے شان اللہ تعالیٰ کی. آپ کو لوہے کے جالیاں نہیں بچا سکے, وہاں مکڑی کے جالے سے اللہ تعالیٰ نے انتظام کر دیا. 3 دن وہ غارِ حرا میں رہے, غارِ سور میں رہے, اس کے بعد میں وہاں سے نکلے. وَأَنزَلَ اللَّهُ سَكِينَتَهُ عَلَيْهِ, اور پھر اللہ تعالیٰ نے ان پہ سکون نازل کیا. وَأَيَّدَهُ بِجُنُودٍ لَّمْ تَرَوْهَا, اور پھر ان پہ ایسی فوجیں نازل کی, فرشتوں کی ہو سکتی ہیں کہ فوجیں نازل کی جس کو تم دیکھ نہیں سکتے. وَجَعَلَ كَلِمَةَ الَّذِينَ كَفَرُوا السُّفْلَى, اور وہ لوگ جو کفر کرتے تھے ان کے کلمے کو نیچا دکھا دیا. ان کا کلمہ کیا تھا؟ وہ رسول اللہ صلی اللہ علیہ وسلم کو یا تو قتل کرنا چاہتے تھے, یا خود ہی نکالنا چاہتے تھے, یا جو ہے قید کر دینا چاہتے تھے. تینوں چیزیں نہیں ہو سکی. اپنے سے جو ہے اللہ تعالیٰ کے حکم پہ وہ نکلے. وہ کلمۃ اللہ ہی الیا, اور پھر اللہ تعالیٰ ہی کا کلمہ اونچا رہا کہ ہم اپنے بندوں کو, اپنے رسول کو جو ہے مدد کرتے ہیں, بچاتے ہیں. یعنی مومنین کی مدد کرنا اللہ تعالیٰ کا حق ہے, اللہ تعالیٰ نے مدد کی. واللہ عزیز حکیم, اور اللہ تعالیٰ اقتدار والے ہیں. کیا سمجھ رہے ہیں یہ لوگ اللہ تعالیٰ؟ پوری مائٹ, پوری طاقت اللہ تعالیٰ کی. پھر حکیم ہے, پھر حکم ان کے ہاتھ میں ہے. دانائی کے بے بنیاد پہ حکم ہوتا ہے, ان کے حکم کو کوئی ٹال نہیں سکتا, اس میں فرمنس ہے, استحکام ہے. انفرو خفافاً و سخالا, تو اب نکلو جنگ تبوک کے لیے, نکلو ہلکے ہتھیار سے ہو یا بھاری ہتھیار سے ہو. سخالم وہ جاہدو بھی اموالکم و انفسکم فی سبیل اللہ, اور پھر اللہ کی راہ میں اپنے مال اور جان سے جو ہے جہاد کرو. یہ بھی جہاد ہے. پچھلی دفعہ بھی جہاد کی بات آئی تھی کہ سخت کوشش کرنا. میں چھوٹی سی مثال دیا تھا کہ بھئی یہ بھی جہاد ہے. آپ لوگ یہاں جمع ہوئے, بھئی اپنے نفس کو آرام سے لیٹنے کے بجائے, کھانے کے بجائے, باس کو بھوک لگ رہی ہوگی, آج مال کا جہاد ہے. یہ بھی ہمارا چھوٹا موٹا جہاد ہے. ہم بھی پریپئر کر کے آئے, وہ کرے, چھوٹا سا جہاد ہے. یہ بھی جہاد ہے. اب یہ جہاد کیسا ہے اس کے قصے سنیں گے تو پھر آپ کو معلوم ہوگا کہ ہمارا جہاد کیا جہاد ہے. نہیں مال کے واسطے. تو جب مال کا تقاضا ہوا تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے اپنی کل جائیداد لا کے دے دی. اب دیکھیے وہاں نیکیوں میں سبقت لے کر جانے کا جذبہ تھا. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ دل میں سوچ رہے تھے کہ آج تو میں حضرت ابو بکر صدیق کو میرے سے آگے نہیں بڑھنے دوں گا. آپ لے کے جا کے جو ہے اپنا آدھی جائیداد دے دیے, آدھا مال. تو جب معلوم ہوا کہ حضرت ابو بکر صدیق نے پورا مال دے دیا, حضرت عثمان رضی اللہ تعالیٰ عنہ نے تقریباً 10,000 کی فوج کے جو ہے انتظام کیا, ہتھیار کا اور گھوڑوں کا انتظام کیا, جس سے جو بنا لا کے دے دیا. تو یہ سوچ کے دیکھیے کہ یہ تقاضے ہمارے پاس, ہمارا تو ریڈکشن سیل چل رہا ہے. ہمارا آج کا دین جو ہے, حدیث سے اس کی روایتوں میں مجھے ذرا وہ ہے کہ کہا گیا صحابہ سے, رسول اللہ صلی اللہ علیہ وسلم نے کہا کہ دیکھو تم اس زمانے میں ہو جو 10 میں سے 1 چیز اگر چھوڑو گے تو پکڑ ہو جائے گی, مگر تمہارے بعد ایک ایسا زمانہ آنے والا ہے کہ کوئی اگر 10 میں سے 1 چیز بھی کر لے تو کامیاب ہو جائے. اگر یہ حدیث صحیح ہے تو اللہ تعالیٰ کا کرم ہے, رحمت ہے. یہ اس زمانے سے گزر رہے ہیں. ہم نہیں کر سکتے تھے ایسے تقاضے پورے, ہم ناممکن ہے. بھوکے فقیروں کو دیکھ کے جو ہے جیب میں ہاتھ نہیں پڑتا ہمارے. میں میری اپنی کیفیت بول رہا ہوں, کسی پہ پرسنل اٹیک نہیں کر رہا ہوں. یہ بات سمجھنے کی ہے کہ یہ وہ مقام ہے صحابہ کا ہے کہ ایسی بات آئی ان کے جان اور مال کا جو ہے نکل جاؤ. اور یہاں جہاد جو ہے آخری سٹیج ہے جنگ کا. یعنی جب اسلام کو مٹانے بیٹھے ہیں, عیسائیوں کی فوج جمع ہو رہی ہے روم میں, اور وہ پورے چاہ رہے ہیں کہ ایک وقت اگر حملہ کر دیں ہم تو یہ نام و نشان ان کا مٹ جائے گا. جیسا جنگ بدر میں رسول اللہ صلی اللہ علیہ وسلم نے دعا کی تھی کہ یا اللہ آج اگر آپ مشرکین اور کافرین مکہ کو غلبہ دے دیں تو یہ مٹھی بھر مسلمان اگر ختم ہو جائیں تو پھر آپ کا نام لینے والا آپ کی عبادت کرنے والا دنیا میں کوئی نہیں رہے گا. جس کی وجہ یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم آخری نبی تھے, اس کے بعد میں کوئی نبی آنے والا ہی نہیں ہے. تو اگر یہ مٹ جاتے بدر کے صحابی تو پھر اسلام کہاں پھیلتا؟ یہ تو اللہ تعالیٰ ان کو اجر دے کہ ان کی محنتوں کی وجہ سے آج ہم یہاں تک پہنچے, دین کو سمجھایا, عمل کیا, تفاسیر لکھی, صحابہ تابعین تبع تابعین تمام کی محنت سے یہاں تک پہنچی بات ہمارے سمجھ میں آ رہی ہے ان کی. تو ذالکم خیر لکم ان کنتم تعلمون, یہ تمہارے لیے بہتر ہے اگر تم جان لو. کیا؟ کہ اللہ کی راہ میں نکلو, مال اور جان لگاؤ اللہ کی راہ میں. لو کانا ارضن خریباً, اور اگر فائدہ خریب کا ہوتا, وہ سفراً خاصداً, اور اگر سفر آسان ہوتا, 700 کلومیٹر کا سفر نہیں ہوتا, لَتَّبَعُوكَ وَلَكِنَّ بُعَدَّتْ عَلَيْهِمُ الشُّخْصَ, لیکن ان پہ یہ برابر آپ کی پیروی کرتے. اگر فائدہ قریب ہوتا اور سفر آسان ہوتا تو یہ برابر آپ کی پیروی کرتے, لیکن یہ سفر جو تکلیف دے تھا اسی لیے لوگ پیچھے ہٹ گئے. فَسَيَحْلِفُونَ بِاللَّهِ, اور پھر یہ جو منافق ہیں یہ اللہ کی قسمیں کھائیں گے. لو استطعنا لخرجنا معکم, اگر ہماری استطاعت ہوتی تو ہم برابر آپ کے ساتھ نکلتے. یعنی اللہ کی قسمیں کھائیں گے, ہم لوگوں کو بھی عادت ہے جھوٹی قسمیں کھاتے, اللہ کی قسم ایسا. اللہ تعالیٰ سن رہے ہیں, لکھ رہے ہیں, ریکارڈ میں پورا آ رہا ہے کیا کیا ہو رہا ہے. تو یہ جھوٹی قسمیں کھائیں گے کہ اگر ہماری استطاعت ہوتی تو ہم برابر نکلتے تھے. یہلکون انفسکم, یہ اپنے آپ کو ہلاک کر رہے ہیں, تباہ کر رہے ہیں. واللہ یعلم انہم لکاذبون, اور بے شک اللہ تعالیٰ جانتا ہے کہ یہ جھوٹے ہیں. اللہ تعالیٰ کو علم ہے, دل کی بات ہے. دیکھیں کاذبون کذب جھوٹ بولنے والے, یہ منافق تھے. یہ منافق, سورہ منافقون کی آیت ہی شروع ہوتی ہے ایسی کہ منافق کہتے ہیں کہ آپ اللہ کے رسول ہیں, اللہ تعالیٰ جانتا ہے کہ آپ اللہ کے رسول ہیں. یہ منافق جھوٹے ہیں, مطلب یہ دل سے مانتے نہیں کہ آپ اللہ کے رسول ہیں. تو ان کے دل میں ایمان ہی نہیں ہے, یہ جھوٹی قسمیں کھا رہے ہیں اللہ کی. اور اللہ تعالیٰ جو ہے ان کو یہ اپنے آپ کو ہلاک کر رہے ہیں, اور اللہ تعالیٰ جانتا ہے کہ یہ جھوٹے ہیں. ایسی بات نہیں ہے, نکل سکتے ہیں مگر نہیں نکل رہے ہیں.